ओम शांति। हमारे बीच आज प्रजापिता ब्रह्मा कुमारी ईश्वरीय विश्वविद्यालय के नूरे रतन कहूं, हमारे यज्ञ के प्रमुख वक्ता कहूं। प्रारंभ से आपने एजुकेशन लेने के साथ साथ भगवान को पहचाना, जाना, माना और उनकी सेवा में लग गए। किंतु जिसे कहते हैं दुनिया की चुनौतियां, आपने सीए करने के बाद भी उस चुनौती को स्वीकार किया और आप इफ्को के फाइनेंस मैनेजर के पद पर जीएम रहे, काफी समय रहे। कोई ये न कह सके कि संसार में जीना नहीं आया तो आप वैरागी हो गए। आपने वहां भी निभाया और ईश्वरीय विश्वविद्यालय के हरियाणा हिमाचल में अपनी सेवाएं दी। आप उत्तर भारत के अंदर आध्यात्म की ज्योति निरंतर जगाते रहे और वहां से ज्योति जगाते जगाते आप हिंदुस्तान के दिल दिल्ली में आकर बैठे। आप सब बड़े दिल से जिसका इंतजार करते हैं कि कब वो तारीख आए जब प्योरिटी हमें हमारे हाथ में मिले, और वो उस प्योरिटी का संपादन आपने प्रारंभ किया। आज विश्व के अंदर विख्यात पत्रिका है। कैसे घर घर पहुंचे बाबा का ये ज्ञान, आपने 8 भाषाओं में पत्राचार कोर्स प्रारंभ किया। और इतना ही नहीं, जो देश के रहनुमा हैं जिन्हें राजनीतिज्ञ कहा जाता है, आप राजनीतिक विंग के चेयरपर्सन हैं, आपने उन राजनेताओं की आंखें खोलने का कार्य किया। और इसी ईश्वरीय विश्वविद्यालय के ब्रह्मा कुमारी एजुकेशनल सोसाइटी के सेक्रेटरी, साथ साथ विभिन्न पदों पर आप राजयोग एजुकेशन एंड रिसर्च फाउंडेशन यहाँ के मैनेजमेंट बोर्ड के कार्यभार संभाल रहे हैं। और आज हम बड़े गर्व से कहते हैं कि अगर गीता पर, गीता के ज्ञान पर, उसकी गुह्यता पर कोई अधिकृत वक्तव्य कर सकता है तो ऐसे हस्ताक्षर हैं भ्राता ब्रजमोहन जी, हमारे वरिष्ठ राजयोगी भाई। जोरदार करतल ध्वनि से हम उनका हार्दिक स्वागत करते हैं, अभिनंदन करते हैं, अभिनंदन करते हैं।
ओम शांति। इस डायमंड हॉल में, डायमंड युग में, जब हम डायमंड बनाने वाले अपने और सबके परम प्रिय परम पिता परमात्मा और उनके माध्यम आदि देव जगत पिता ब्रह्मा बाबा को याद करते हैं तो सारा सृष्टि चक्कर हमारे सामने आ जाता है, घूम जाता है। और घूम कर ये पता लगता है कि अब हम कहां पर हैं और आगे हमने कहां जाना है। तो जैसे आगे की तैयारी पहले की जाती है, तो बाबा ने हमको नाम दिया हुआ है यात्री, लेकिन हम कोई शारीरिक यात्री नहीं है, हम रूहानी यात्री हैं। और यात्रा कहाँ सीखी करनी है, इस पार से उस पार की यात्रा करनी है। और बाबा ने बताया है ये पार कौन सा है और वो पार कौन सा है। वो यात्रा बिना रूहानी ज्ञान योग के पंख लगाए के हो ही नहीं सकती, और पंख मिल जाए तो 1 सेकंड की बात है। बाबा जब अव्यक्त हुए तो बाबा ने हमको 3 शब्द सार के रूप में दिए कि बच्चे इन शब्दों में सारा ज्ञान सारी पढ़ाई लक्ष्य और प्राप्ति समाये हुए हैं। और वो तीन शब्द थे निराकारी। निराकारी कहने से हमें अपना बिंदु रूप सभी बिंदुओं का निवास स्थान और परमपिता परमात्मा बिंदु याद आते हैं। उसके बाद बाबा ने कहा निर्विकारी, वहां पहुंचने के लिए विकारों को बिल्कुल समाप्त करना है तभी वहां पहुंच सकते हैं। और तीसरा दिया निरअहंकारी। अब प्रश्न उठ सकता है कि निर्विकारी में तो काम क्रोध लोभ मोह अहंकार पांचों आ जाते हैं, फिर बाबा ने निर्विकारी में भी अहंकारी है, फिर भी बाबा ने निरअहंकारी अलग से क्यों कहा? इसका मतलब यह हुआ कि बहुत महत्वपूर्ण बात जो हमें शुरू में फर्स्ट लेसन के तौर पे सिखाई गई है वो है निरअहंकारी बनना। और यही हमारा फर्स्ट लेसन है और यही हमारे कोर्स की समाप्ति है। तो जब कोई पूछता है कि सो उन्नति के लिए क्या करें, अपनी अवस्था को पक्की बनाने के लिए क्या करें, तीव्र पुरुषार्थी कैसे बने, रुकावटों को कैसे पार किया जाए, तो सभी प्रश्नों का एक ही उत्तर है और वो ये है जो बाबा ने पहला लेसन दिया कि निरअहंकारी भव। अब देखिए निरहंकारी के लिए बाबा ने पहली बात बताई है कि सत्य पर चलो, झूठ पर ना चलो। और अहंकार सबसे पहला और सबसे बड़ा झूठ है। क्यों? कि इसकी उत्पत्ति ही झूठ से होती है। जब तक हम झूठे नहीं थे तो विकार आए ही नहीं। जब हमने झूठ को सच मान लिया, छलावे में आ गए, तो विकार प्रवेश हुए। और होते 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 यहां तक आ गए कि हम, बाबा कहते हैं, झूठ ही झूठ, सच की रत्ती भी नहीं रही और ये झूठी दुनिया बन गई। इसलिए निरअहंकारी में जो सबसे इंपॉर्टेंट चीज बाबा कहता है बच्चों को ध्यान रखनी है वो है मैंपन, जिसको बाबा कहते अहम अहम। तो अहम जो है सारी खराबियों की जड़ है, हमारे पुरुषार्थ के रास्ते में रुकावट डालता है और यज्ञ को तेजी से आगे बढ़ने में रुकावट डालता है। अब अहम क्या होता? अहम मैंने मैं। तो बाबा कहते हैं कि इस मैं ने क्या किया? इस मैं ने चार खराबियां ला दी। पहली खराबी है जिसको कहते हैं मायूसी। मायूसी आप जानते हैं खुशी गायब। और दूसरी कमजोरी है मगरूरी। मगरूरी मैंने अभिमान। फिर मुरझाइश कि कहां देवता खिले हुए चेहरे और कहां कलजुगी मनुष्यों के लटके हुए चेहरे। और सबसे बड़ी बात चौथी जिसको कहते मतभेद। जब मैं होगा तो मतभेद पैदा हो जाएगा। और कलयुग की सबसे बड़ी निशानी है मतभेद। और सतयुग की सबसे बड़ी उपलब्धि क्या है? एक मत। तो बाबा कहते हैं आज उस मतभेद ने मैंपन ने जब तीव्र रूप धारण कर लिया है तो व्यक्ति दूसरे से तो क्या, अपने अंदर ही उसके अंदर मतभेद पैदा हो गया। बुद्धि कहती है ये करो, हो नहीं पाता। मन कहता है ये ना करो, हो नहीं पाता। कभी 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 मन कहता है करो, बुद्धि कहती है ना करो। तो जो महाभारत है, कुरुक्षेत्र है, वो शुरू हो जाता है। और उस अंदर की लड़ाई के कारण एक और रोग पैदा हो जाता है। अहम तो था ही, तो अहम के साथ वहम पैदा हो जाता है। वहम वहम उससे भी खतरनाक है, क्योंकि वहम में क्या होता है, ये करूं ये ना करूं, कंफ्यूजन। ऐसे करूं तो फिर कैसे हो जाएगा, ऐसे ना हो जाए। तो बाबा ने इसको कैंसर के रोग के मुकाबला किया हुआ है, और कैंसर के रोग की फर्स्ट स्टेज हो तो फिर भी व्यक्ति बच जाता है। अगर कैंसर के रोग की फोर्थ स्टेज हो तो व्यक्ति का बहुत बुरा हाल होता है, ना वो जी सकता है ना वो मर सकता है। तो उसका स्लोगन क्या बन जाता है, मैं हूं ही ऐसा, मैं हूं ही ऐसा, मैं हूं ही ऐसा, और दूसरे के लिए ये है ही ऐसा, ये है ही ऐसा, ये है ही ऐसा। तो कहावत प्रसिद्ध है कि वहम का इलाज लुकमान के पास भी नहीं था। लुकमान एक बहुत बड़ा हकीम हुआ है, तो कहते थे उसके पास हर चीज का इलाज है, लेकिन वहम का इलाज वास्तव में किसी के पास भी नहीं, जब तक वो वहम दूर ना हो। तो अहम के शिकार हो गए, फिर वहम के शिकार हो गए। अहम वाले का क्या स्लोगन होता है, मैं 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 मैं, और मैं कौन करता है, आपको पता है कौन करता है? तो बाबा कहते हैं जो मैं करता है उसकी सेवा में भी मिलावट हो जाती है, उसकी सेवा में स्वार्थ की मिलावट हो जाती है, तो सेवा भी सच्ची सेवा नहीं रहती, और उसको किसी ना किसी चीज की, जिसको कहते हैं गुलामी या मोहताजी, उसके अंदर प्रवेश हो जाएगी। चाहे वह किसी व्यक्ति का मोहताज हो, किसी वस्तु का मोहताज हो, अपने संस्कारों का गुलाम हो, चाहे वो किसी दूसरे का गुलाम हो, वो मोहताज मैंने मांगने वाला। और थे हम क्या, सिरताज। सिरताज भी सिंगल ताजधारी नहीं, डबल सिरताज। डबल सिरताज से करते करते सिंगल ताज हो गया, मोहताज हो गए। और जो मोहताज नहीं होता, जिसके पास अथॉरिटी रहती है, जो बाबा कहता है आधार मुहूर्त है, उधार मुहूर्त है, उसकी गर्दन हमेशा ऊंची रहती है। और बकरी की गर्दन क्या होती है, हमेशा नीची रहती है। और जिसकी ऊंची रहती है उसको क्या कहते हैं, शेर। आप देखेंगे शेर का मुंह सदा ऊंचा होगा, वो गर्दन नीची नहीं करता, लेकिन बकरी जगह जगह पर कुछ इच्छा हो गई, मुझे मान नहीं मिला, मुझे शान नहीं मिला, मुझे किसी ने पूछा नहीं, उसको पूछ भी लग जाती है। बाबा कहते हैं पूछ पूछ की पूछ, तो उसको पूछ लग जाती है। तो बेचारे क्या, सेवा करते हुए, मुरली सुनते हुए, ज्ञान धारण करते हुए, इतने बड़े संगठन में होते हुए भी उसको लगता है मेरा कोई नहीं, मैं अकेला हूं, शिव बाबा मेरी मदद करो। शिव बाबा मदद भी करता है तो उसको मदद लेना नहीं आता, और मदद उस तक पहुंचती नहीं, क्योंकि बुद्धि उसकी और ही तरफ चलती रहती है। मान लो उसने दादी जी से मिलना है, तो अपने मन में विचार बना लेगा कि दादी जी बहुत बिजी हैं, हम तो पुराने हो गए, दादी जी नयों से मिले, मैं दादी जी का टाइम क्यों लूं। अपने ही मन में उधेड़ बुन करके वो व्यक्ति दूर हो जाएगा, मधुबन आकर भी दूर हो जाएगा। आप जानते हैं आजकल बाप दादा मधुबन में आने को भी बहुत बहुत बड़ा भाग्य बता रहे हैं। पिछले दोनों मुरलियों में बाबा ने मधुबन का महत्व क्या है, मधुबन आने वाले कितने लकी हैं जो पहुंच गए, और बाबा कहता है चाहे बाहर भी बैठे हों, मधुबन में आना मैंने क्या, भगवान से मिलना। अब आप सोचो कि डायरेक्ट भगवान से मिलना ये कोई ऑर्डिनरी किस्मत नहीं है। कई आना चाहते हैं आ नहीं पाते, कोई ना कोई विघ्न आ जाता है, तो जो आ गए तो सब विघ्नों को पार करके आ गए। और मधुबन का संगम युग जो है, जिसके कारण मधुबन मशहूर है, आप देखेंगे जो भी गायन होता है शास्त्रों में वो मधुबन का होता है कि मधुबन में मुरली बज रही है। मुरली तो आपको इंटरनेट में भी मिल जाएगी, लेकिन वो बजने वाली मुरली जो है जिससे हमारा परिवर्तन होता है वो मधुबन में ही बजती है, और डायरेक्ट मुरली बजती है जिसमें बाबा हमको दृष्टि देते हैं। और लोग तो बड़ों के लिए कहते हैं हमारे ऊपर कृपा दृष्टि रखना, और किसी पर भगवान की दृष्टि पड़ जाए तो तब बाबा कहते हैं ये भी बहुत बड़ा बड़ा सौभाग्य है, क्योंकि संगम युग छोटा सा, और उसमें कितने साल का होगा संगम युग, और उसमें हमारा पार्ट कितना है। उसमें बाबा कहते हैं सच्ची सेवा करके निराकारी निरहंकारी निर्विकारी रूप में रहकर थोड़े से समय में आप कितनी प्रारब्ध पाते हैं। आप देखिए लगभग 80% सारे सृष्टि चक्कर में तो आपको सुख रहता है, परम धाम में स्वीट साइलेंस होम, सतयुग त्रेता में सुख, संगम पर अति सुख। तो बाबा कहते हैं संगम पर भी अपने लास्ट बर्थ को भी अगर आप देखें, इस बर्थ को, वैसे तो हम कह देते हैं कि दुख की दुनिया है, दुख है, लेकिन हम लोगों का दुख कैसा है। हम लोगों का दुख वास्तव में कोई भी बीके होगा संगम युग पर, उसको भोजन वस्त्र हर चीज आसान होगा। कभी वो मांगने के लिए जाए, कभी वो भूखा मर जाए, कभी वो प्यासा हो जाए, ऐसा कभी नहीं होगा लास्ट बर्थ में। तो बाबा कहता है आपका दुख क्या है कि जैसे किसी अमीर आदमी को, बड़े आदमी को आधी डिग्री बुखार हो जाए तो क्या कहेंगे कि फलाने जी बीमार हो गए। अच्छा, और किसी गरीब आदमी को 5 डिग्री बुखार हो उसको कोई पूछेगा भी नहीं। अर्थात हमारा अथाह सुख की भेंट में हम दुखी कहलाते हैं। तो बाबा कहते हैं आप इतने लकी आत्मा हो, तो इसलिए ये जो मैंपन है, जो सारी ही प्रॉब्लम्स की जड़ है, और ये इतना सूक्ष्म है कि अगर कोई कह दे कि मेरे में मैंपन नहीं है, वो भी सोचना पड़ता है, क्योंकि बाबा ने मैंपन ना होने की भी निशानियां बताई हुई। सेवा किया, बहुत अच्छी सेवा किया, बहुत अच्छा रिजल्ट निकला, सबने वाह वाह किया, तो उस सेवा को मैं निमित्त हूं, मैं करणहार हूं, बाबा करावनहार है, और उसको त्याग है, हमने त्याग भी किया तो त्याग को भी त्याग करके बाबा है, मैं को बाबा के लव में लीन कर दे, मैं खत्म हो जाए। लोग कहते हैं ना आत्मा परमात्मा में लीन हो जाती है, तो लीन का ऐसा मतलब नहीं है, लेकिन बाबा करवा रहा है, हम बड़े भाग्यशाली हैं, बाबा ने हमें चांस दिया, तो ये जो है इसकी बहुत आवश्यकता है। और ये खत्म हो जाएगा तो आपको अति इंद्रिय सुख, नशा, और दूसरे भी आपको देखकर नशे में आ जाएं, क्योंकि बाबा कहता है आपके पीछे लाइन है, हर एक ब्राह्मण के पीछे लाइन है। जैसे कहा जाता है सितारों के पीछे दुनिया, हर सितारे की अलग दुनिया होती है, हर ब्राह्मण के पीछे भक्तों की लाइन है, और जो पुराने ब्राह्मण है, पक्के ब्राह्मण है, उनके पीछे ब्राह्मणों की लाइन है जो कि त्रेता युग में जाने हैं। तो बाबा कहते हैं आपको कितनी अथॉरिटी है कि सतयुग में आप अपनी प्रजा के प्रजापति हो, त्रेता में आप अपने भक्तों के इष्ट हो। तो आप देखोगे जो बाबा ने हमसे कराया उसकी द्वापर में आकर के कॉपी भगत लोग करते हैं, हम परमात्मा के लिए करते हैं, वो फिर देवताओं के लिए करते हैं। आप देखेंगे वो माला फेरेंगे देवताओं के लिए, भक्ति करेंगे देवताओं की। जैसे बाबा के कई बच्चे बस बाबा, बिल्कुल मेरा बाबा का ही आधार और कोई आधार नहीं करते हैं कि बस बाबा से ही सब कुछ लेना है, तो उनकी कॉपी में भगत भी होते हैं। वो अगर हनुमान के भगत हो गए तो हनुमान जी सब कुछ हैं, इतने पक्के होते हैं, राम जी भी आ जाएंगे तो कहेंगे हम हनुमान के भगत हैं। और बाबा कहता है मुझे उनकी इतनी विल देख करके उनकी इच्छा पूरी करनी पड़ती है, उनको हनुमान के रूप में दर्शन देना पड़ता है। लेकिन अगर बाबा के बच्चे भी दृढ़ ना हो, आज वो राम के भगत हैं, कल वो कृष्ण के भगत बन जाए, तो भक्ति मार्ग वाले भी क्या करेंगे, कभी किसी से कुछ मांगेंगे, किसी से धन मांगेंगे, किसी से अन्न मांगेंगे, किसी से विद्या मांगेंगे, तो वो भी अलग अलग दुकान पे जाएंगे। इसलिए बाबा कहता है आपको इतनी मैंने पावर भी दी है, लेकिन उसकी अगर हमने पूरी कदर नहीं की तो वो लोग भी जो हमारे हैं वो भटकेंगे। तो हमको कितना ध्यान रखना है, तो इसमें केवल यही है कि अहम की बहुत बड़ी परिभाषा है, और उससे पैदा होने वाला वहम, वहम का क्या मतलब होता है, दूसरे शब्दों में निश्चय की कमी, संशय की प्रवेशता। तो बाबा का स्लोगन है निश्चय आत्मक बुद्धि, क्या निश्चय आत्मक बुद्धि विजयंती, और संशय आत्मक बुद्धि किस वक्त, विनाश काले, विनाश काले प्रीत बुद्धि विजयंती, विनाश काले विपरीत बुद्धि विनशंती, यानी कम पद हो जाएगा। अब बाबा कहता आपके हाथ में है, बाबा का नाम रोशन करो, या फिर लोग सैंपल देख करके ये बाबा के बच्चे हैं, हैं? तो फिर दूसरा हो जाएगा जिसको कहते हैं गुरु का निंदक। इसलिए ये जो है अहम और वहम, इसका बाबा ने सोल्यूशन बताया हुआ है, और वो है रहम। हमारी असली स्टेज क्या है, रहम वाला ही अपने ऊपर तरस खा सकता है। पहले तो हम अपने ऊपर तरस खाएं, फिर रहम वाला ही दूसरों के ऊपर तरस खा सकता है। जो अपने ऊपर तरस नहीं खा सकता वो दूसरों के ऊपर कैसे खाएगा। चैरिटी बिगिंस एट होम, तो जो बाबा ने हमें टाइटल दिए हुए हैं, जिनके नाम से यहां भवन भी बने हुए हैं शांतिवन में, महादानी, वरदानी, विश्व कल्याणी, ये हमारे टाइटलों के ऊपर ही तो दिए हुए हैं। अब हम दूसरों को महादान करें और उनको दृष्टि से ही उनको परिवर्तित कर दें वरदानी रूप, और विश्व कल्याणी के, विश्व कल्याणी का क्या अर्थ होता है कि हमेशा हम सारे विश्व का ध्यान रख के सेवा करें। अगर मैं स्व कल्याणी हो गया, अपना सेंटर कल्याणी हो गया, या अपना जोन कल्याणी हो गया, तो मैं विश्व कल्याणी नहीं हूं। रहूंगा मैं अपने सेंटर में, लेकिन मेरा दृष्टिकोण विश्व कल्याणी का होना चाहिए। मान लो किसी एरिया में कॉमन प्रोग्राम होता है सबका, तो मैं उसको भी अपना प्रोग्राम समझ के उसी प्रकार से उसको सहा करता हूं, या मैं सोचता हूं इससे मुझे क्या फायदा होगा, मेरे सेंटर को क्या फायदा होगा, मेरे कितने जिज्ञासु बढ़ेंगे, तो फिर विश्व कल्याण ही नहीं होगा। आप देखेंगे बाबा ने ये क्या रचा है, तो बाबा ने ये महायज्ञ रचा है ना। गीता में भी लिखा हुआ है कि सृष्टि के आद में ब्रह्मा जी ने यज्ञ रचा था, और ब्रह्मा जी के यज्ञ से क्या हुआ था, उससे ब्राह्मण और देवता उत्पन्न हुए थे। अब हमारा यज्ञ तो ज्ञान यज्ञ है, अश्वमेध यज्ञ है, ये शरीर रूपी घोड़े को हमने इसमें लगाना है। उन्होंने वो क्या करते हैं, आग का यज्ञ रचते हैं, क्योंकि हम योग तपस्या करते हैं उसको अग्नि कहा जाता है, और उसमें करछी करछी करके घी डालते रहते हैं और स्वाहा करते हैं स्वाहा, फिर उसमें तिल घी वगैरह भी जौ डालते हैं स्वाहा। अब सोचो कि अच्छी अच्छी चीजें आग में स्वाहा करते हैं, पूछो क्यों कर रहे हो, तो कहते हैं इससे ना वातावरण शुद्ध होता है। अच्छा, अब वो तो स्थूल है, भक्ति वालों ने जो भी बाबा ने करवाया उसकी कॉपी की हुई है, हैं? तीर्थ यात्रा है, हमने वो यात्रा की, वो तीर्थ यात्रा करके आ जाते हैं। तो इसलिए बाबा कहता है मेरा शांति स्तंभ है ऊपर, आप शांति स्तंभ में जाएंगे तो उसमें क्या लिखा होगा, चार तरफ चार बातें लिखी हुई हैं, तो जो भी वहां जाता है पूरा घूमता है और समझता मैंने पूरा शांति स्तंभ को देख लिया। तो उन्होंने क्या किया, चार धाम बना दिए। जब तक वो पूरा नहीं घूमेंगे ना, मंदिर का भी पूरा परिक्रमा नहीं करेंगे, वो समझेंगे ये कंप्लीट नहीं है, हर बात की हमारी उन्होंने कॉपी की हुई है। अब वो तो वो यज्ञ करते हैं, बाबा क्या कहता है कि आप बच्चे जो भी सेवा करो उसके बाद स्वाहा, अर्थात बाबा के अर्पण, पूरा स्वाहा। तो इसलिए उस स्वाहा करने से क्या होगा कि हम जो कहा जाता है कि आपको कुछ नहीं करना, कुछ नया नहीं करना, शिव बाबा के समान बनना है, अरे शिव बाबा तो निराकार है, शिव बाबा का तो कोई विघ्न आता ही नहीं, वो तो सर्वशक्तिवान है, वो तो ज्ञान के सागर है, वो तो कुछ भी कर सकता है। तो बाबा ने इसलिए कहा है बाप समान का मतलब क्या है, ब्रह्मा बाबा के समान बनो। अब ब्रह्मा बाबा तो हमारी तरह शरीरधारी थे, और उन्होंने हर चीज को सबसे पहले, बाबा ने कहा मेरे पास हर चीज आती है, मैं उसको फेस करता हूं, फिर बच्चों के पास भेजता हूं कि इसको कैसे टैकल किया जाता है। अब बाबा ने कहा हुआ है, कई मुरलियां चली हुई हैं कि बाबा के नक्शे कदम पर, अर्थात फुट स्टेप पर, जहां कदम बाबा ने रखा वही कदम रखो, आपको कुछ भी नहीं करना, बच्चा भी नकल कर लेता है। तो हमने पैर पे पैर रखना है, वो तो इजी है, लेकिन बाबा कहता है वो फुट स्टेप पर रखने के लिए क्या करना पड़ेगा, फुल स्टॉप लगाना पड़ेगा। कि एक कदम पे रखा तो वो तो पूरा हो गया ना, अब नेक्स्ट पे रखना है। तो बाबा कहता है बच्चे फुल स्टॉप भी नहीं लगाते। बाबा ने कहा हुआ है आप बिंदी हो, हम बिंदी हैं, हम सब बिंदी हैं या उससे बड़े हैं। बाबा कहते हैं शिवलिंग भी बड़ा बनाते हो तुम बिंदी, बाबा भी बिंदी, ड्रामा भी क्या है, ड्रामा का अर्थ क्या है, फुल स्टॉप लगाओ। अब क्या होता है, हम किसी का पार्ट देख लिया, किसी का ऊपर नीचे देख लिया, अपने मन में हलचल कर लेते हैं। तो बाबा कहते हैं मैंने कहा हुआ है कि साखी होकर ड्रामा को एक्यूरेट मानकर सबका पार्ट देखो तो आपकी बिंदी लग जाएगी। जो ही आपने क्यों क्या किया, ये क्यों ये क्या, तो फिर बिंदी नहीं लगेगी। तो इसलिए ड्रामा पर भी हम दूसरे को ड्रामा का ज्ञान सुना देते हैं, पर जब परिस्थिति आती है तो वो जो मैं है, अहम है या वहम है, वो हिला देता है। بچے بھی بندی لگانے لگتے کبھی کبھی, اس کا قلم جو ہوتا ہے کھسک جاتا ہے تو کچھ اور لگ جاتا ہے. تو ابھی اس لیے اگر ہم پورا رکھتے ہیں تو ہم کہلاتے ہیں دھیریہ وت, پیشنٹ, کہ اگر ہم کسی بھی چیز میں ہلچل میں نہیں آتے اور بندی لگاتے ہیں تو فل سٹاپ لگا دیا. اور بابا کہتے ہیں فل سٹاپ اس کا لگے گا, ایک تو فٹ سٹیپ پر فالو کرے گا, ایک فل سٹیپ اٹھائے گا. ایک ہوتا ہے چھوٹے قدم اٹھانا اور ایک ہوتا ہے پورا قدم یہاں سے اٹھایا جتنا فل لگ سکتا ہے. تو فل سٹاپ لگانے سے پہلے ہمیں فل سٹیپ اٹھانا ضروری ہے, ارتھات فل, اس میں کوئی گنجائش نہ ہو, کوئی ڈاؤٹ نہ ہو اور کسی پرکار کی جس کو کہتے ہیں اہم نہ ہو اور کوشچن مارک نہ ہو. اب جب ہم وہ لگائیں گے تو ہو گئے بندی. اب آپ دیکھیے کہ بندی کا کتنا مولیہ ہے. اگر آپ وچار کریں بندی کا مولیہ الگ الگ ہے. اگر آپ 10 کے ساتھ بندی لگاتے ہیں تو کتنا ہو جاتا ہے, ایک ہی بندی لگائی کتنا ہو گیا 100, کتنا بڑھ گیا. اور اگر آپ 1000 کے ساتھ بندی لگاتے ہیں کتنا بڑھ گیا, بندی تو ایک ہی لگائی بڑھ کتنا گیا. اور اگر آپ 1 کروڑ کے ساتھ بندی لگاتے ہیں تو کتنا بڑھ گیا, لگائی تو ایک ہی بندی. اب بابا کہتا ہے یہ دیکھو ایک ونڈرفل چیز ہے. مان لو دادی جانکی جی بابا کو یاد کرتی ہیں ایک بار, ہم بھی بابا کو یاد کرتے ہیں ایک بار, یا دادی جانکی جی سیوا کرتی ہیں ایک منٹ, ہم بھی کرتے ہیں ایک منٹ. اب ہماری سیوا میں اور ان کی سیوا میں کیا فرق ہے, ان کا کتنا جمع ہوتا ہے اتنا ہمارا ہوتا ہے نہیں. کیونکہ جتنی ہم اپنی ویلیو بڑھاتے ہیں اپنے ٹائم کی, اپنی سادھنوں کی, اپنی سیواؤں کی, اس کے بعد ہماری بندی کی ویلیو آپ پہ بڑھ جاتی ہے. ارتھات لاپرواہی نہ کریں تو ہمارے ایک ایک سیکنڈ کا مولیہ بڑھ جائے گا اور ہمیں خوشی بھی بڑھے گی اور آسان بھی ہوگا. یہ بات آپ کو اچھی لگتی ہے؟ اگر ہم دھیان رکھیں اور ہم اپنی ویلیو بڑھائیں اپنے سمے کی, بابا کہتا نا اکانومی کرو, ارتھات سمے کی بچت کرو, بول کی بچت کرو, ہر چیز کی اکانومی کرو. اور اکانومی کا بھی بابا نے طریقہ بتایا ہوا ہے. اگر الگ الگ دکان پہ الگ الگ چیز خریدنے جاؤ گے تو ٹائم لگے گا. اور اسی پرکار سے اگر آپ الگ الگ بابا ایک میرا بابا کرو گے تو ایک ہی جگہ سب کچھ مل جائے گا. بابا کہتا ہی ہے مام ایکم یاد کرو, سرو چیزیں سرو سمبند میرے سے رکھو, مام ایکم من منا بھو. تو اس سے کیا ہوگا, ہماری ہر چیز اکانومی آپ پہ ہو جائے گی. کیونکہ دوسروں پر جو انکمپلیٹ ہیں ان کا آپ آدھار لوگے بھی تو وہ بیچارے کتنا آپ کو آدھار دے سکیں گے. اور آپ ان پر نربھر کرنے لگ جاؤ گے, وہ آپ پر نربھر کرنے لگ جاؤ گے. اس لیے بابا نے کہا ہوا ہے اس گیان میں سب سے بڑی کمزوری کیا ہے. اگر آپ نے دیکھنا ہو کہ مجھے اس کمزوری سے بچنا ہے جو سب سے خطرناک ہے, وہ یہ ہے کہ کسی بھی منوش آتما سے پربھاوت ہونا, کسی بھی منوش آتما سے پربھاوت ہونا بابا کو چھوڑ کر, یا کسی بھی منوش آتما کو پربھاوت کرنا. اس کا ارتھ کیا ہوتا ہے, بھگوان سے ویمکھ کرنا. بابا ہمیشہ کہتے ہیں سنیاسی وغیرہ کے لیے جو شیوہم کرتے ہیں کہ یہ بھگوان سے ویمکھ کرنے والے, کہاں شیو اور کہاں شیوہم کہہ رہے ہیں. اسی پرکار سے ہم بھی اگر ہمارا برہمن کا کام کیا ہوتا ہے, سگائی کرانا دو لوگوں کی, اور ہم روحانی برہمن ہیں, ہمارا کام کیا ہے کہ آتما کو پرماتما کا پریچے دینا, یہ ہماری ڈیوٹی بھی ہے. اب بابا کہتے ہیں اس کی بجائے اگر آپ کچھ ایسا کریں جو آپ سے پربھاوت ہو جائے پھر کیا ہوگا, آپ نے بھگوان سے ویمکھ کر دیا. اس لیے بابا کہتے ہیں میں شبد جو ہے، میں نے یہ کیا، میں نے وہ کیا، میں، یہ بھگوان سے وبھک کرتا ہے. یہ شبد ہماری ڈکشنری میں نہیں ہونا چاہیے. اگر میں ہم کہیں بھی تو میں آتما سمجھ کے کہیں، ادروائز بہت بڑا خطرہ ہے. اور اس سے کیا ہوتا ہے، ہماری جو شکتی ہے وہ کم ہوتی ہے. اس لیے بابا نے ایک ہی پوائنٹ بتائی ہے، بندی. جتنا ہم آتم سوروپ میں رہیں گے، جو ہمارا پہلا لیسن ہے اور جو سچ ہے، پہلا سچ کیا ہے، جس کو دیوتا، جب ہم لوگ دیوتا تھے تو نیچرلی اس سچ پہ چلتے تھے. آج ہم اس سچ کو جانتے ہوئے بھی بیچ بیچ میں بھول جاتے ہیں. پہلا سچ یہی ہے، میں آتما ہوں. ٹھیک ہے، کیوں؟ پہلے تو اپنے سے شروع کریں. کیوں؟ سچ وہ ہوتا ہے جو سدا رہے، جو تھا بھی، جو ہے بھی، اور جو رہے گا بھی. اب آپ ہی سوچ لو کہ سچ کیا ہے. یہ شریر سچ ہے؟ یدپی یہ شریر پرانا ہے، تمو گنی ہے، روگ آ جاتا ہے، دکھ آ جاتا ہے، اور ہم سمجھتے ہیں بھگوان دکھ سے مکت کر دے. بابا کہتا کون سا دکھ؟ شریر کا دکھ، وہ تو ڈاکٹر کرتے ہیں. اس لیے بابا کہتا ہے آتما کا دکھ. آتما کو سکھ شانتی، وہ تو آتما مانو گے تو میں دوں گا. آپ اگر شریر ہی مانتے رہو بابا میرے پیٹ میں درد ہو گیا ہے، ٹھیک کر دے، اب بتاؤ. تو بابا کہتا ہے وہ جو جس درد سے یہ درد پیدا ہوا اس کو ٹھیک کرو. اس لیے فرسٹ ہمارا سٹیپ ہے میں آتما ہوں. نہ صرف میں آتما ہوں، سامنے والا بھی آتما ہے. اگر ہم یہاں ہال میں بیٹھے ہوئے، کئی باری ہم کرتے ہیں نا، رات ہو جاتی ہے، اندھیرا، سب کو موم بتی دے دیتے ہیں اور کہتے ہیں لائٹ بند کر دو، تو کیا دکھتا ہے یہاں بیٹھے ہوئے؟ کہ سب ارے بندیاں ہی بندیاں، بندیاں ہی بندیاں. آج کل لوگوں کے موبائل فون میں کچھ لائٹ ہوتی ہے. ابھی ہم کسی فنکشن میں گئے تھے تو یہاں وہ اسٹیج پر جوتی جگا رہے تھے اور سب نے اپنے موبائل جگا لیے، ایسے لگتا تھا بندیاں ہی بندیاں، بندیاں ہی بندیاں. تو جب بابا آتے ہیں وہ ہم کو کس روپ میں دیکھتے ہیں؟ آپ کے خیال میں ہم بابا کو کس روپ میں دیکھتے ہیں؟ کیا شریر کسی کا بھی ہو، کس روپ میں دیکھتے ہیں؟ کون آیا ہے؟ ہم ملنے آتے ہیں بابا سے، بھائی پرم پتا پرماتما جو نراکار ہے، وہ ہماری خاطر، ہمارا پرم پتا ہے، ہم پر ترس کر کے، رحم کر کے ہمیں ملنے آئے ہیں. تو نہ ہم بابا کے شریر کو دیکھتے ہیں، شریر تو دوسرا ہے، بابا کا اپنا شریر ہے ہی نہیں. اور دنیا والے بابا کو شریر دھاری دیکھتے ہیں، کبھی دیوتا میں دیکھتے ہیں، کبھی آتما پرماتما کہتے ہیں. اور ہم اپنے کو بھی، بابا بھی ہم کو آتما روپ میں دیکھتا ہے. تو اسی پرکار سے وہ جو ہم ایک گھڑی کے لیے کرتے ہیں، ایک دن کے لیے کرتے ہیں، یدی ہم ہر وقت کریں تو ہو سکتا ہے. اور یہی بابا نے کہا ہوا، آتما سمجھیں گے تو آپ کو الوکک جنم بھی یاد رہے گا، اتی اندریہ سکھ بھی یاد رہے گا، مان شان کے پیچھے نہیں جائیں گے، کمپٹیشن نہیں کریں گے. اگر باڈی کانشس ہوں گے تو میرا بھاشن اس سے اچھا ہو جائے، میری ڈریس ٹھیک ٹھاک ہو، یہاں داغ لگ گیا ہے میں اپنی ڈریس بدل کے آؤں، یہ کیا ہے. اور پھر یہاں کی لوک لاج کا دھیان رکھیں گے. ہم بابا کہتا میرے پاس تمہارا اگر ریکارڈ ٹھیک ہے، تم نے مجھے جواب دینا ہے، میں نے تمہیں پرالب دینی ہے، میں نے تمہیں نمبر دینے ہیں، ادھر ادھر کیوں دیکھتے ہو؟ انہوں نے تمہیں کچھ دینا ہے کیا؟ اسی لیے بابا کہتا ہے کہ بھائی بھائی کو کوئی پراپتی نہیں کرا سکتا. بھائی بھائی میں یا بھائی بہن میں اگر کوئی بڑا بھی ہے تو ہم کو اس روپ سے دیکھنا ہے. بابا نے ایک مرلی میں کہا ہے کہ ہماری بہنیں 4-5 سال میں ٹیچر بن جاتی ہیں، کیونکہ بابا کی اس گدی پر بیٹھتی ہیں. بابا کو ٹیچر چاہیے، پتت پاونی گنگائیں ہیں، وہ گنگائیں تو انڈیا میں بہتی ہیں، یہ گنگائیں تو ودیش میں بھی بہتی ہیں. لیکن اور سب اسٹوڈنٹ، چاہے وہ بڑا کوئی ہوگا 60 ورش کا، چاہے کوئی بڑا کلیکٹر ہوگا، وہ دیدی کہیں گے. تو جیسے بابا نے یہاں دیدیاں بنائی اور آج بابا کہتا ہے سب ٹیچر کو دیدی کہتے ہیں تو سمان ملا کس لیے ملا کہ بابا کے بچے الوکک گیان دے رہے ہیں اب ہمیں وہ دیدی کہہ رہے ہیں اور اگر ہم اس دیدی کی طرح ہی نہیں کریں گے کبھی کچھ گڑبڑ کر دیں گے تو پہلے سمان بھی دیں گے پھر کچھ سنا بھی دیں گے اس لیے بابا کہتا ہے اس سے کیوں اس میں کیوں جایا جائے تو کسی منشیہ آتما کو تو ہے ہی نہیں کئی پوچھتے ہیں ارے وناش کب آئے گا ابھی یہ ہو گیا ایسے بابا کہتا ہے میرے بچے میرے شپ میں تم بیٹھے ہوئے ہو آل مائٹی کے تم کو کیا چنتا ہے تم تو بچے ہو کے رہو بدھی چلاؤ ہی نہیں میں اپنا سب ٹھیک کروں گا اب تک آپ کو سکھی رکھا ہے اور آگے کے لیے بھی بابا نے پرومس کیا ہوا ہے کہ جب کسی کو کھانے کو بھی نہیں ملے گا آپ کو میں دال روٹی کھلاؤں گا اتنا بڑا پرومس کوئی دے سکتا ہے اچھا اور بابا کہتا ہے کہ سب چیز میں میں تمہارا دھیان رکھوں گا جیسے بلی کے بچے بچ گئے تھے اس سے زیادہ کیا سیکورٹی چاہیے تو اس لیے یہ جو وہم ہے وہ اندر چلا جائے وہ کہتا ہے میرا کیا ہوگا کل مجھے یہ ہو گیا تو کیا ہوگا ارے بھگوان کے اوپر نشچے کرو تو اس کا کارن کیا ہے ہم بابا پر بھی نشچے کرتے ہیں اور اندر سے اور نشچے بھی رکھتے ہیں ویسے ہم کہتے ہیں بھگوان پر بھروسہ ہے یہ تو بھکتی مارگ والے بھی کہتے ہیں بھگوان پر بھروسہ ہے لیکن کیسا بھروسہ ہے دھن بھی سنبھال کے رکھیں گے انشورنس بھی کرائیں گے سب چیز ریڈی رکھیں گے لاکر میں بھی پیسہ رکھیں گے دوسروں سے کنیکشن بھی رکھیں گے یہ ہو گیا تو یہ میری مدد کرے گا ہر چیز کریں گے شریر کا اتنا دھیان رکھیں گے کہ کلاس مس کر کے بھی سیر کریں گے بابا نے کہا نا سنگم کا شریر ہے واہ تو اس پرکار سے کرتے پھر کہیں گے بابا پر بھی میرا بھروسہ ہے تو اس کا مطلب کیا ہوا اور سب بھروسے رکھنے کے بعد کہتے ہیں بابا پر بھی میرا بھروسہ ہے اور بابا کہتا ہے میرے پر رکھو باقی بھروسے کی ضرورت ہی نہیں ہے اس لیے پھر جب موقع آتا ہے بابا کہتا ہے تم آتما ہو یاترا کرو اپنے پانچ دھاموں میں گھومو آتما کو ہلکا کرو جب موقع آئے تو اڑ جاؤ تو اس کو دھیان نہیں دیں گے امرت ویلے کو بابا کہتا ہے کہ اور نہ صحیح میں نے تمہارے لیے امرت ویلا رکھا ہوا ہے اس وقت کوئی بھی آ جائے گا تو میں اپنے آپ اس کو بھرپور کر دوں گا اب آپ دیکھو بابا کیوں کہتا ہے بابا کہتا ہے رات کو تم سوتے ہو تو آتما ڈیٹیچ ہو جاتی ہے ویسے آتما کو ڈیٹیچ کرنے میں ٹائم لگے گا صبح سمے بھی آپ کی مدد کر رہا ہے آتما ڈیٹیچ ہوئی ہوئی ہے سب پرانے پچھلے دن کی باتیں بھولی ہوئی ہیں واتاورن بھی امرت ویلے کا بہت اچھا ہوتا ہے اس وقت بابا کہتا ہے تمہارے میں سارے دن کے لیے شکتی بھر دیتا ہوں پر موبائل کو چارج کرنا نہیں بھولیں گے بابا کو یاد کرنا بھول جائیں گے اب بتاؤ اس سے زیادہ کیا کہا جا سکتا ہے موبائل کو تو آدھا بھی خلاص ہوگا نا آدھا تب بھی چارج کر لیں گے ارے بھائی فل ڈسچارج نہیں کر لو اچھا بھرا رہے گا اور بابا سے چارج ہوتے نہیں اس لیے بابا کہتا ہے تو یہ موٹا یہ جو بھاری پنا ہے یہ جاتا نہیں کیونکہ ہمارا بھاری پنا باڈی سے کنیکٹڈ ہے یہ باڈی جو ہے یہ یہاں ہی پانچ تتوں کی ہم نے لی ہوئی ہے یہ پانچ تتو یہیں چھوڑنے ہیں اگر ہم اس باڈی کے پنجرے میں پھنسے ہوئے ہوں گے تو جیسے پنجرے کا پنچھی اڑ سکتا ہے لیکن پنجرے کے اندر ہے اڑ نہیں سکتا جتنا سمے آپ باڈی میں رہیں گے آپ کا آتما کا تو اڑنے کی بات نہیں من بھی نہیں اڑ سکتا آپ دیکھیں گے کوئی بھی پنجرے کا پنچھی اگر کچھ سمے پنجرے میں رہ جائے چاہے وہ کبوتر ہو کوئی بھی ہو اس کے بعد اس کو پنجرا کھول کے بھی چھوڑ دو گے اڑ نہیں سکے گا فٹ 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 کر کے وہیں بیٹھ جائے گا وہ بھول گیا اڑنا اب ہم بھی اتنے جنموں تک بھولے ہوئے ہیں بابا نے ہمیں گیان دیا اب بابا کہتا ہے ابھیاس کرو کیونکہ یہ پنجرا یہ تو آپ کو اس دھرتی پر ہی رکھے گا اور اس کی یہ آنکھیں بھی اس دھرتی کی باتیں یاد کرائیں گی تو ہمیں یوگ کے سمے دیکھنا چاہیے ہمیں کون سی باتیں یاد آتی ہیں کیا اس جنم کی باتیں یاد آتی ہیں تو آپ دیکھیں گے کسی کو کوئی اپنے بچپن کی بات یاد آ گئی، کوئی اچھی بات یاد آ گئی، دکھ کی بات یاد آ گئی. تو ہم نے تو 84 جنم لیے ہوئے ہیں، سارا کلپ گھوما ہوا ہے. پرم دھام میں ہم تھے، سنگم پر ہمیں کتنا اچھا پارٹ ملا ہے. اتنی امپورٹنٹ چیز کو بھول کر ہم لوکک میں گھومتے رہتے ہیں، تو اس لیے ورلڈ ٹریول کرتے ہی نہیں، تو وشو مہاراجن کیسے سنسکار ہی نہیں بھریں گے. اس لیے بابا نے کہا ہے یہ بہت آوشک ہے جو میں آسان ڈائریکشن دیتا ہوں. آج کل بابا دیکھو کیا کہتے ہیں، بچے اشریری بنو، یہ یاترا کا ابھیاس کرو. پھر بابا کہتا ہے یہ بہت 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 کام آئے گی تمہارے، کہتا ہے نا، کیونکہ بابا کو آنے والے ٹائم کا پتا ہے. اب اگر ہم نہیں کریں گے اور وہ ٹائم آ گیا، ہم سوچے اس وقت کر لیں گے، بابا کہتا ہے نہیں، بہت کال سے اگر ہم نے ابھیاس کیا ہوا ہوگا وہی اس وقت کام آئے گا. اچانک کوئی کہے تو نہ تو اس کو پتا لگے گا نہ اس کا ابھیاس ہوگا. اس لیے شاستروں میں بھی لکھا ہوا ہے، بابا نے بھی صاف کہا ہے کہ جتنا جلدی آپ سمپورنتا کو پراپت کریں گے اتنا ہی جلدی ستیوگ میں آئیں گے. اب آپ دیکھو ہماری ماتیشوری مما ماتیشوری جی جو وشو کی جگت ماتا ہیں، سب سے پہلے انہوں نے سمپورنتا کو پراپت کیا دیکھا جائے تو. اب لوگ کہیں گے کہ وشو کی ماتا ہیں اور ابھی انہوں نے ودیش میں بھی سینٹر نہیں کھولے، وشو کی ماتا اویکت ہو گئی، کیسے وشو کی ماتا ہے؟ تو بابا کہتے ہیں اسی گہرائیوں کو ہمیں سمجھنا ہے. وشو کے پتا ہیں، اب وہ کیسے اویکت ہو گئے، بڑی دیدی ہے، سب پہلے اویکت ہو رہے ہیں کیونکہ وہ ٹائم نہیں دیکھتے. تو کوئی سمجھے میں تو بہت یوگ لگا رہا ہوں، میں تو بہت سمپورن ہوں، بابا کہتے ہیں اس کی نشانی ہے. اگر آپ سمپورن بن گئے تو شریر میں نہیں رہ سکتے، اس پرانے شریر. اس کا مطلب اگر ہم پرانے شریر میں ہیں تو ابھی کچھ کسر باقی ہے، کم سے کم اتنا ہی جان لیں تو یہ ہم تو نہیں رہے گا کہ ہم بہت اچھے یوگی ہیں. پھر بابا کہتا ہے یوگ ہے، سیوا ہے، دھارنا ہے، گیان ہے. اب ایک سبجیکٹ میں کبھی ہم اسٹرانگ ہو جاتے ہیں نا تو سب ہماری مہما کرتے ہیں. مان لو مجھے ڈانس کرنا بہت اچھا آتا ہے، سب میری مہما کرتے ہیں، تو میں اس سبجیکٹ کو تو دھیان دیتا ہوں، باقی کو بھول جاتا ہوں کہ میں ڈانس تو اچھا کرتا ہوں پر میں اسٹوڈینٹ بھی اچھا ہوں، یوگ میں بھی اچھا ہوں. تو آپ دیکھیں گے صبح کے وقت جب شروع ہوتی کلاس تو کیا ہوتا ہے، کتنے اسٹوڈینٹ ہوتے ہیں جب کلاس شروع ہوتی؟ تھوڑے سے. وہ بےچارے پنکچولی آ کے یوگ میں بیٹھتے ہیں. اس کے بعد جب مرلی کا ٹائم ہونا شروع ہوتا ہے تو کلاس بھرنی شروع ہو جاتی ہے. اور مرلی کے پڑھنے والے، سننے والے، اتر دینے والے بڑے ہوشیار ہوتے ہیں. اگر آپ مرلی کا پوائنٹ کسی سے ریوائز کرنے کو کہو تو جو لیٹ آنے والے ہیں وہ جلدی جواب دیتے ہیں، اور جو بےچارے پہلے یوگ میں بیٹھے ہوتے ہیں وہ جواب نہیں دے پاتے. وہ سمجھتے یہ بھی اہم ہے، واہ دیکھو سب سے زیادہ اچھا جواب میں دے دیتا ہوں کلاس میں، ہر پوائنٹ کا اچھا جواب دے دیتا ہوں. تو ان کو یہی نشہ ہو جاتا ہے، ہم مرلی کا جواب اچھا دیتے ہیں، پڑھائی اچھی ہے. تو بابا نے کیا کہا ہوا، یہ گیان جو ہے یہ اور چیز ہے. آپ کے وکرم وناش تب ہوں گے، آپ ہلکے تب ہوں گے، آپ سیوا تب کر سکیں گے، دھارنا تب کر سکیں گے، گیان کو بھی دھارن تب کر سکیں گے اگر آپ یوگ لگائیں گے. تو مین سبجیکٹ تو یوگ ہو گیا. اب آپ دیکھیے گیان کے سبجیکٹ میں سب ہوشیار ہیں اور یوگ کے سبجیکٹ میں بابا کہتا ہے نمبر وار. تو ہمیں یہ بھی دیکھنا چاہیے. سار یہ ہے کہ ہمیں اپنے اہم کو، کہیں بھی اہم آیا، مجھے مان چاہیے، شان چاہیے، میں نے اتنا کیا، میرے کو کسی نے پوچھا ہی نہیں، اس کو پوچھا، کل مجھے پوچھتے تھے، جو بھی ہے یہ سب اہم ہے. اور اہم سے آپ کو اپنے اوپر ہی ڈاؤٹ پیدا ہونا شروع ہو جائے گا کہ میں پتہ نہیں پہنچ سکوں گا یا نہیں. یہ بہت خطرناک ہے. اس لیے بابا رحم دل ہے، بابا ہمارے پر رحم کرتا ہے. دوسرے کی غلطیاں، ہم اپنی غلطیاں بابا کو کہتے ہیں، بابا غلطی ہو گئی معاف کر دو. کوئی دوسرا کر دے غلطی تو ہم کہتے ہیں اس نے غلطی کیوں کی، اتنی بڑی غلطی کیوں کی، اس وقت بھی تو ہمیں رحم آنا چاہیے نا. ہم اپنی غلطی معاف کرانے کو تیار ہیں اور دوسرے کی غلطی کو بڑھا رہے ہیں. اس لیے بھکتی میں ہم کہتے تھے پربھو جی میرے اوگن چتنا دھرو, پربھو جی میرے اوگن چتنا دھرو. پربھو جی نے کہا تم بھی دوسرے کے اوگن چتنا دھرو. کہتے ہیں یہ مجھے منظور نہیں ہے, آپ میرے اوگن چتنا دھرو میں سب کے دھروں گا. کیا فیصلہ ہو گیا. اوم شانتی.
چلتا وشو کلیان پتھ پر उसकी भावना बांटे करुणा उसकी भावना बांटे करुणा स्नेह शीतलता उसकी शान स्नेह शीतलता उसकी शान ईश्वर से जो प्रीत लगाए बन जाए वो गुणवान बन जाए वो गुणवान व्यवहार से वो दिव्य दर्पण फरिश्तों जैसी चाल है उसकी व्यवहार से वो दिव्य दर्पण स्नेह की खुशबू सबको देता पुष्प जैसा उसका मन उसकी महिमा ये जग गाता उसकी महिमा ये जग गाता कहलाता वो चरित्रवान कहलाता वो चरित्रवान ईश्वर से जो प्रीत लगाए बन जाए वो गुणवान ईश्वर से जो प्रीत लगाए बन जाए वो गुणवान ऊंच विचार शुभ कर्मों से ऊंच विचार शुभ कर्मों से जग में बनता सबसे महान जग में बनता सबसे महान ईश्वर से जो प्रीत लगाए बन जाए वो गुणवान बन जाए वो गुणवान बन जाए